वर्तमान परिस्थितिलाई आज संसारले आफ्नो दृष्टिकोण र तरिकाबाट व्याख्या गर्दैछ, तर वर्तमान परिस्थितिलाई तपाईँ कसरी व्याख्या गर्नुहुँदैछ? आज विश्वमा जे जति भइरहेको छ त्यसलाई तपाईँ कसरी लिनुहुँदैछ? यस संसारमा तपाईँको ध्यान कतातिर केन्द्रित छ? भजन संग्रह 46 हामीलाई वर्तमानको परिस्थितिहरूबाट हाम्रो ध्यान परमेश्वरसँगतर्फ केन्द्रित गर्नलाई आह्वान गर्छ। आउनुहोस् आफ्नो बाइबलमा हामी भजन संग्रह 46 पल्टाउँ र आज हामी भजन संग्रह 46 हाम्रो वचनको श्रृङ्खलालाई, 3 हप्ते श्रृङ्खलालाई अन्त गर्दैछौँ। भजन संग्रह 46:1-11 म पढ्नेछु, त्यसपछि हाम्रो आजको वचनको विशेष जोड भनेको 7-8 हुनेछ। भजन संग्रह 46। परमेश्वर हाम्रा शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउने छैनौ, चाहे पृथ्वी उथल पुथल होस् वा पर्वतहरू समुद्रको गर्वमा खसुन्, चाहे समुद्र गर्जोस् र फिज काडोस् र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कुन्, एउटा नदी छ जसका प्रवाहले परमेश्वरको नगर अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्ने छैन, जिसमिसिमै परमेश्वरले त्यसलाई सहायता गर्नेछ। जाति जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छ, उहाँले आफ्नो स्वर उचाल्नुहुन्छ, पृथ्वी पक्लन्छ। सर्वशक्तिमान परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। आओ परमप्रभुको काम हेर, उहाँले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था, उहाँले पृथ्वीको पल्लो छेउ समेत युद्धहरू रोक्नुहुन्छ, उहाँले धनु भाँच्नुहुन्छ र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ, उहाँले रथहरूलाई आगोले भस्म पार्नुहुन्छ। शान्त हो र म परमप्रभु हुँ भने जान, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। सर्वशक्तिमान परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। भजन संग्रह 46:8-11 हामीलाई दुईवटा कुराहरूको निम्ति यहाँनिर निमन्त्रणा दिएको हामी पाउँछौँ। पहिलो, आओ र परमप्रभुको काम हेर, र दोस्रो, शान्त हो र उहाँ परमेश्वर हुनुहुन्छ भनी जान। पहिलो, आओ परमप्रभुको काम हेर, पद 8 भन्दछ, आओ परमप्रभुको काम हेर। प्रिय हाम्रो परमेश्वर काम गर्नुहुने परमेश्वर हुनुहुन्छ, आवर गड इज अ वर्किङ गड, उहाँ अल्छे हुनुहुन्न, सारा सृष्टि उहाँका हातका कार्यहरू हुन् र सम्पूर्ण विश्वलाई आजको दिनमा पनि उहाँले नै आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। हेब्रू 1:3 यो कुरालाई भन्दछ, उहाँ लगातार काममा व्यस्त हुनुहुन्छ तर कहिले पनि थकित हुनुहुन्न, उहाँलाई छुट्टी चाहिँदैन कारण उहाँ मरणशील मानिस जस्तो हुनुहुन्न। यद्यपि परमेश्वरले यस संसारमा कयौँ काम गरिराख्नु भएको छ, भजनकारले हाम्रो ध्यान उहाँको एउटा कामतर्फ आकर्षण गराउँछ, विशेष गरी भजन संग्रह 46 उहाँको नष्ट गर्ने कामतर्फ। पद 8:6 भन्दछ, आओ परमप्रभुको काम हेर, उहाँले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था। परमेश्वरले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था हेर्नको निम्ति भजनकारले हामीलाई आह्वान गर्दैछ। भजनकारले हामीलाई एकदमै दुःख दृश्य हेर्नलाई बोलाउँदैछन्। तपाईँलाई थाहा छ इसरायलहरूले त्यतिखेर देखेको त्यो उजाड अवस्था के थियो? तिनीहरूले तिनीहरूको शत्रुहरूको सत्यनाश र बाँकी रहलपल अवस्थालाई देखे, तिनीहरूले तिनीहरूको शत्रुहरूको मृत्युको विशाल दृश्य देखे, रगतमा लतपतिएको लासको थुप्रो देखे, तरवारले काटेको टाउकोको राज देखे, लडाइँ सकिएपछिको अवस्था कस्तो हुन्छ तिनीहरूले त्यो देखे, तिनीहरूले तिनीहरूको शत्रुहरूको पराजय देखे। यो एकदमै भयानक र डरलाग्दो दृश्य देखे दृश्य थियो। र सब किन र कसरी भयो? भजन संग्रह 46 सन्दर्भलाई हामीले याद गर्नुपर्छ। यतिखेर इसरायलीहरूलाई तिनीहरूको अन्य जाति शत्रुहरूले चारैतिरबाट घेरा हालेको थियो, ठुलो सैन्य दल आक्रमणकारीहरू अघि बढ्दै थिए, यरुसलेममाथि हमला हुँदै थियो, तिनीहरूको विध्वंस नजिकै थियो। तर जसै इसरायलीहरूले परमेश्वरमा भरोसा गर्दै पुकारे, परमेश्वरले हस्तक्षेप गर्नुभयो. गड इन्टरभिन्ड. परमप्रभु परमेश्वरले इसरायलका शत्रुहरूलाई अल्मलाइदिनुभयो र उनीहरूले आपसमा नै एकअर्कालाई अन्धाधुन्ध आक्रमण गरेर उनीहरू सबैजना परास्त भए. दोस्रो इतिहास बिस अध्यायमा हामी यो घटना पढ्न पाउँछौँ. यहोवा परमेश्वरले धार्मिकतामा आफ्नो दाहिने बाहुलीले तिनीहरूलाई विजय दिनुभयो. यो परमेश्वरको काम थियो. त्यति मात्र होइन, यो परमेश्वरको लडाईँ थियो. दोस्रो इतिहास 20:15 अनुसार परमप्रभुले नै इसरायलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो. र पद 9 खण्ड कले हामीलाई भन्दछ, उहाँले पृथ्वीको पल्लो छेउसम्म युद्धहरू रोक्नुहुन्छ. परमेश्वरले नै युद्धहरूको अन्त गर्नुभयो. शान्तिवार्ताको फेरि माध्यमद्वारा होइन, तर सबै सुहा पारेर. पद 9 खण्ड कले भन्दछ, उहाँले धनु भाँच्नुहुन्छ र भालालाई टुक्रा टुक्रा पार्नुहुन्छ. उहाँले रथहरूलाई आगोले भस्म पार्नुहुन्छ. धनु, भाला, रथहरू आदि सबै प्राचीन समयका उपकरणहरू थिए, युद्धका उपकरणहरू थिए, हात हतियारहरू थिए. तर परमेश्वर ती सबै उपकरणहरू हतियारहरू अनुपयोगी साबित गरिदिनु भयो. शत्रुका सबै हात हतियारलाई परमेश्वरले चिता बनाएर जलाइदिनु भयो, पूर्ण रूपमा नष्ट पारिदिनु भयो. याकुबका परमेश्वरको हप्कीमा घोड चढी र घोडा दुवै निष्प्राण भयो. त्यसकारण भजनकार आमन्त्रण गर्छन्, आओ परमप्रभुको काम हेर. तर किन भजनकारले मानिसहरूलाई परमेश्वरको काम हेर्न आमन्त्रण गर्दैछन्? किनकि परमेश्वरको जनहरूले उहाँको काम हेरेको, अवलोकन गरेको उहाँ चाहनुहुन्छ. विशेष गरी उहाँको छुटकाराको काम, अरू त्यो काम घोषणा गरेको परमेश्वर चाहनुहुन्छ, ताकि परमेश्वरको मानिसहरूले परमेश्वरको महानतालाई जानुन् र उहाँको शासन, विशेष असल शासनमाथि भरोसा गरून्, उहाँको प्रभुत्वमाथि भर फरून्, न कि धनु, भाल र रथहरूमाथि. हितुपदेश 21:31 भन्दछ, युद्धका निम्ति घोडा तयार पारिन्छ, तर विजय चाहिँ परमप्रभुकै हातमा हुन्छ. परमेश्वर कहिले पनि पराजय हुनुहुन्न र तिनीहरू पनि जसको पक्षमा उहाँ खडा हुनुहुन्छ. आज परमेश्वर उहाँको चर्चको पक्षमा खडा हुनुहुन्छ. परमेश्वरले हाम्रो निम्ति लडाईँ जित्नु भएको छ. तर यो लडाईँ कुनै राष्ट्र विरुद्धको लडाईँ थिएन, छिमेकी विरुद्धको लडाईँ थिएन, एकअर्का बीचको लडाईँ थिएन. दुःखको कुरा, यो लडाईँ परमेश्वरकै विरुद्धको लडाईँ थियो. हाम्रो सबैभन्दा ठुलो शत्रु परमेश्वर हुनुहुन्थ्यो. रोमी 8:7 भन्दछ, किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो. परमेश्वरका व्यवस्था कतिमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ. परमेश्वर हाम्रो जीवनको शासक भएको हामी चाहँदैन थियौँ. आदम र हब्बाले चाहिँ हामी पनि परमेश्वरबाट स्वतन्त्र भएर जिउन चाहन्थ्यौँ. परमेश्वरले हामीलाई बनाउनु भयो र हामी उहाँप्रति हामी जवाबदेही हुनुपर्छ. हाम्रो जीवनमा उहाँको पूर्ण हक लाग्छ, तर पनि हामीले उहाँको राज शासन पनि रहन चाहेनौँ. हामीले उहाँको अधिकारको विरुद्धमा विद्रोह गर्यौँ, हामीले विद्रोहको नारा लगायौँ. र जसरी पालेको सर्पले पाल्नेलाई नै डस्छ, त्यसरी नै हामीले पनि हामीलाई बनाउनु परमेश्वरकै विरुद्धमा हामीले विद्रोह गर्यौँ, उहाँकै विरुद्धमा हामी खडा भयौँ. तर परमेश्वरले आफ्नो अनुग्रहमा हामी र उहाँ बिचको यस लडाईँलाई, यस द्वन्द्वलाई चलिरहन दिनु भएन. यद्यपि हामी भने यस लडाईँलाई झनै जारी राख्न चाहन्थ्यौँ, परमेश्वरले यस लडाईँलाई अन्त गर्नुभयो. कसरी परमेश्वरले यस लडाईँलाई अन्त्य गर्नुभयो? आजभन्दा 2000 वर्ष पहिले यीशु ख्रिस्ट यस संसारमा आउनुभयो, हाम्रो साटोमा सिद्ध जीवन जिउनुभयो, हाम्रो पापको साटोमा क्रुसमा मर्नुभयो. परमेश्वर र हामी बीचको यो लडाईँ आजभन्दा 2000 वर्ष पहिले कलवरीको क्रुसमा अन्त भयो. क्रुसको रगतद्वारा शान्ति गराएर, अर्थात् लडाई अन्त गरेर परमेश्वरले हामीलाई आफूसँग मिलापमा ल्याउनु भयो. कलसी 1:20 र तेस्रो दिनमा मृतबाट जीवित भई उठेर येशु ख्रिस्टले पाप र शैतानमाथि विजय हासिल गर्नुभयो. ख्रिस्टले हाम्रो निम्ति लडाई जित्नुभयो, ख्रिस्टले हाम्रो निम्ति विजय हासिल गर्नुभयो. तर पिक्चर अझै नै बाँकी छ प्रिय मित्रहरू. समय आउँदैछ, धार्मिकतामा येशु ख्रिस्टले संसार को इन्साफ गर्नुहुनेछ र युद्ध गर्नुहुनेछ। उहाँले पृथ्वीको पल्लो छेउसम्म युद्धहरू त्यतिखेर पूर्ण रूपमा रोक्नुहुनेछ र सबै शासन र अधिकार र शक्ति र राज्य जति नाउँ छन् ती सबै येशूको बाहु मुनि आउनेछन्। प्रियहरू, मेरा प्रियहरू, के तपाईँ ख्रिस्टको आगमनको निम्ति तयार हुनुहुन्छ? के तपाईँ परमेश्वरको पक्षमा हुनुहुन्छ? मुख्य प्रश्न त के परमेश्वर आज तपाईँको पक्षमा हुनुहुन्छ? यदि हुनुहुन्न भने परमेश्वरसँग जोरी खोज्न छाडिदिनुहोस्, परमेश्वरसँग तपाईँ युद्ध गर्न छाडिदिनुहोस्। तपाईँ हार्नुहुनेछ, तपाईँले ठुलो पछुतो गर्नेछ। आजै तपाईँले येशू ख्रिस्टमा शरण लिनुहोस्, येशू ख्रिस्टमा विश्वास गर्नुहोस् र परमेश्वरसँग मिलापमा आउनुहोस्। प्रेमण्डलीहरू, क्रुसबाट सुरु भएको येशूको यो विजयी यात्रा अन्तत महिमामा एक दिन समापन हुनेछ। तबसम्म हामी संकष्ट, सतावट, समस्या, महामारी, रोग, मृत्यु भएर जानेछौँ। हामी कृष्ण हुनेहरूलाई संसारमा यो दुःख कष्ट महामारी मुक्त जीवन बाइबलले प्रतिज्ञा गरेको छैन, तर हामी यो सबै भएर जानेछौँ र अन्तसम्म परमेश्वरले हामीलाई सुरक्षित राख्नुहुनेछ। यो प्रतिज्ञा बाइबलले हामीलाई गरेको छ। आफ्नो जनहरूको सुरक्षामा परमेश्वर समर्पित हुनुहुन्छ। मण्डलीको सुरक्षा सरकारले गर्दैन, संसारले मण्डलीको कल्याण खोज्दैन, राजनीति शक्तिले मण्डलीको अधिकार सुनिश्चित गर्दैन। त्यतातिर आशा राख्नु छाडिदिउँ। चर्चको सुरक्षा परमेश्वरले गर्नुहुन्छ, परमेश्वरले हाम्रो पक्षमा लड्नुहुन्छ। त्यसकारण हामी इस्रायलसँगै भन्न सक्छौँ, कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौँ। ओ प्रियहरू, आओ हामी परमप्रभुको कामहरू, व्यर्थका कुराहरूबाट हामी हाम्रो आँखा परमेश्वर कामतर्फ केन्द्रित गरौँ। हाम्रो यी आँखाहरू भिडियो गेम र फेसबुकहरूको निम्ति बनाइएको होइनन्, तर परमेश्वरको महिमा हेर्नलाई बनाइएका हुन्। जब हामी उहाँको कामबारे विचार गर्छौँ, जब हामी उहाँको कामहरू अवलोकन गर्छौँ, यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। प्रियहरू, परमेश्वरले आजको दिनमा पनि काम गर्नुहुँदैछ। परमेश्वरले गरिरहनु भएको ती सबै कामहरूको सूची तयार गरेर हामी सक्ने छैनौँ। परमेश्वरले करोडौँ करोडौँ कामहरू गर्नुहुँदैछ, तर यस वर्तमान समयमा आफ्नो चर्चको निम्ति भने उहाँले एउटा मुख्य काम गर्नुहुँदैछ। त्यसमा हामी निश्चित हुन सक्छौँ, उहाँले ख्रिस्टको चर्चको शुद्धिकरण गर्नुहुँदैछ। म रोमी 8 अनुसार उहाँले हामीहरूलाई आफ्ना पुत्रको रूप समान बनाउनुहुँदैछ। परमेश्वरले हामीलाई धर्मी ठहराएर त्यसै छाड्नु भएको छैन, तर हरेक दिन पवित्र पनि पार्नुहुँदैछ र एक दिन महिमित पनि पार्नुहुनेछ। हो, कोरोना भाइरसले धेरै कुरा परिवर्तन गरिदियो, हामी एकसाथ भेला हुन सकेका छैनौँ, बन्दाबन्दी अवस्थामा रहेर मोबाइल र आफ्नो टिभीको स्क्रिनको सामु अघि बसेर यसरी आराधना गरिरहेको छौँ। एकदमै अनौठो अनुभव हो यो, तर पनि परमेश्वरको पवित्रीकरणको कामलाई भने कोरोना भाइरसले कति पनि परिवर्तन गरेको छैन। हामी हरेक दिन परमेश्वरको वचनको सत्यताले पवित्र पारिँदैछौँ, ख्रिस्टको प्रतिरूपमा बनिँदैछौँ, अनन्तताको निम्ति तयार पारिँदैछौँ। वर्तमान कष्टले पनि हामीलाई भावी महिमाको निम्ति तयार पारिरहेको छ। त्यसकारण आउँ हामी परमेश्वरको काम हेरौँ। यो परमेश्वरको काम हेर्नबाट हामी नचुकौँ। हामी हाम्रो आँखाहरू वर्तमान परिस्थितिबाट परमेश्वरले के गरिराख्नु भएको छ त्यतातर्फ केन्द्रित गरौँ। गड इज वर्किङ, परमेश्वरले काम गरिराख्नु भएको छ हाम्रो भलाइको निम्ति, हाम्रो पवित्रीकरणको निम्ति उहाँले काम गरिराख्नु भएको छ। र दोस्रो, हामी शान्त हौँ र उहाँ परमेश्वर हुनुहुन्छ भनी जानौँ। 10 र 11 शान्त हो र म परमेश्वर हुनुहुन्छ भनी जान। जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। सर्वशक्तिमान परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रा शरण स्थान हुनुहुन्छ। अहिलेसम्म भजनकार बोल्दै थिए, तर 10 आइपुगेर परमेश्वर आफै बोल्नुहुँदैछ, शान्त हो। यसको अर्थ हुन्छ चुप लाग्नु, केही नबोल्नु, बस वा विवाद नगर्नु, गुनासो नगर्नु, नगनगन नआउनु, जस्ट किप क्वाइट, शट अप। युद्ध मचिरहेको बेलामा शान्त हुन एकदमै गाह्रो हुन्छ, यो गाह्रो कुरा हो। संकष्टको समयमा चुप लागेर बस्न सामान्य मानिँदैन। यस महामारीमा नआत्तिकन गुनासो नगरिकन बस्न सकिँदैन, तर परमेश्वर आज्ञा गर्नुहुन्छ शान्त हो। किन शान्त हुने? दोस्रो वाक्यांशले भन्दछ, र म परमेश्वर हुँ भनी जान। किन उहाँले पृथ्वीमा उजाड अवस्था ल्याउनु भयो? किन उहाँले पृथ्वीको पल्लो छेउसम्म युद्धहरू रोक्नुहुन्छ? किन उहाँले धनु भाँच्नुहुन्छ र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ? र किन उहाँले रथहरूलाई आगोले भस्म पार्नुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। किन उहाँले अयुबको जीवनमा दुःख ल्याउनु भयो? किन उहाँले अयुबको जीवनबाट उहाँको स्वास्थ्य, परिवार, धन सम्पत्ति, नोकर चाकर, सुख विलास सबै खोज्नुभयो? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले किन पावललाई सताउन सैतानको दूत अर्थात एउटा कार हो उनको शरीरमा दिनुभयो? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ पूर्ण रूपमा र असीम रूपमा सिद्ध परमेश्वर हुनुहुन्छ। उहाँ अतुलनीय महान परमेश्वर हुनुहुन्छ। उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ र सबै कुरामाथि उहाँले नै शासन गर्नुहुन्छ। परमेश्वर परमेश्वर हुनुहुन्छ। उहाँलाई प्रश्न गर्ने हामी को हौ? उहाँसँग विवाद गर्ने हामी को हौ? 1700 शताब्दीका एकजना प्रभुको दास प्युरिटन जोनाथन एडवर्ड यसरी भन्नुहुन्छ, परमेश्वरको सार्वभौमिकता सम्बन्धी सबै आपत्ति र गुनासोहरूलाई शान्त गर्न परमेश्वर परमेश्वर हुनुहुन्छ भन्ने एकमात्र मनन काफी छ। हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। भजन सङ्ग्रह 115:3। अयुब आफैले पनि अयुब 9:12 यसरी भन्नुभएको छ कि उहाँले खोज्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? तपाईँ के गर्नुहुँदैछ भने कसले उहाँलाई सोध्न सक्छ? प्रियहरू, परमेश्वर कुनै मानिसप्रति जवाफदेही हुनुहुन्न। गड इज नट एकाउन्टेबल टु एनी म्यान। परमेश्वरको कोही पनि बोझ छैन। परमेश्वर कसैमाथि पनि भर पर्नुहुन्न। उहाँ परमेश्वरले कसैलाई प्रतिवेदन बुझाइराख्नु आवश्यक छैन। उहाँ आफै अस्तित्वमा हुनुहुन्छ, सो अस्तित्वमा हुनुहुन्छ र उहाँ आफैमा पुगिसरहनुहुन्छ। परमेश्वर परमेश्वर हुनुहुन्छ र उहाँले जे गर्नुहुन्छ आफ्नो खातिर गर्नुहुन्छ। उहाँ घोषणा गर्नुहुन्छ, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। जाति जातिमा को उचालिनेछ? पृथ्वीमा को उचालिनेछ? हामी होइन, तपाईँ म कोही पनि होइन, देशका लिडर्सहरू होइन, राष्ट्रहरू होइन, मानिस होइन, तर परमेश्वर उचालिनुहुनेछ। परमेश्वर आफ्नै निम्ति अस्तित्वमा हुनुहुन्छ। सारा सृष्टि उहाँको निम्ति अस्तित्वमा छ। यसैको पदहरूमा परमेश्वर उहाँका मानिसहरूको पक्षमा खडा हुनुभएको हामी देख्दथ्यौँ, तर पद 10 आएर परमेश्वर वास्तवमा आफ्नै पक्षमा खडा हुनुहुन्छ। परमेश्वर जे गर्नुहुन्छ मुख्य रूपमा आफ्नै निम्ति गर्नुहुन्छ। इस्रायलहरूको शत्रुलाई नष्ट गरी परमेश्वरले आफ्नै शक्ति र सार्वभौमिकता प्रकट गर्नुभयो। मिश्र देशबाट इस्रायलहरूको उद्धार गरेर परमेश्वरले आफ्नै महानता, आफ्नै गौरव र प्रभुत्व देखाउनुभयो। अन्त परमेश्वरले आफ्नो महिमामय अनुग्रहको प्रशंसाको निम्ति हाम्रो उद्धार गर्नुभएको छ। परमेश्वर जे गर्नुहुन्छ आफ्नै खातिर गर्नुहुन्छ। मुख्य रूपमा, सर्वप्रथम रूपमा, मूलभूत रूपमा परमेश्वरको काम परमेश्वर केन्द्रित छ। उहाँले आफूलाई प्रकट गर्नलाई हरेक काम गर्नुहुन्छ। परमेश्वरको काम परमेश्वरको महिमा केन्द्रित छ, उहाँको नाउँ केन्द्रित छ, उहाँको इज्जतसँग जोडिएको छ। जसरी हुन्छ परमेश्वर उचालिनु नै हुनेछ। परमेश्वर भन्नुहुन्छ, जाति जातिमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। यो कुनै कामना होइन, यो एक निश्चित घोषणा हो। जब नयाँ करारमा हामी आउँछौँ, फिलिपी 2:9-11 परमेश्वरले येशूलाई उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो नाउँ हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा कि पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। पापीहरूको उद्धार र दण्ड दुवैमा परमेश्वर उचालिनुहुन्छ। प्रियहरू, परमेश्वर आफ्नो राज्य विस्तारको काममा व्यस्त हुनुहुन्छ। यस महामारीको बिचमा पनि परमेश्वरले पापीहरूको उद्धार गर्नुहुँदैछ। हाम्रो ध्यान त्यतातिर केन्द्रित गरौँ, त्यतातिर हाम्रो ध्यान लगाउन आवश्यक छ। सो परमेश्वरप्रतिको यस ज्ञानले अब हाम्रो जीवनमा कसरी प्रभाव पार्छ, विशेष गरी हाम्रो प्रार्थनाको जीवनमा कसरी प्रभाव पार्नुपर्छ। यदि परमेश्वर सर्वभौमी हुनुहुन्छ, यदि परमेश्वर जे गर्नुहुन्छ उहाँकै खातिर, उहाँकै नाउँको खातिर, उहाँकै महिमाको खातिर गर्नुहुन्छ भने, यदि परमेश्वर कामहरू परमेश्वरको परमेश्वर केन्द्रित छ भने, यदि उहाँ उचालिन चाहनुहुन्छ भने, उहाँले आफ्नो नाम कायम राख्न चाहनुहुन्छ भने, हाम्रो प्रार्थना परमेश्वर विकेन्द्रित हुन आवश्यक छ। हाम्रो प्रार्थना मानव विकेन्द्रित होइन, परमेश्वर विकेन्द्रित हुनुपर्छ। हामीले यसले सिकाउनु भए अनुसार प्रार्थना गर्नुपर्छ। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। अनि किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। इट्स अल अबाउट गड। प्रियहरू शान्त हौ हामी र जानौ उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको सामु हामी केवल शान्त हौ, आफ्नो मुख हामी बन्द गरौँ र परमेश्वरले के गर्नुहुँदैछ त्यसलाई निहालौँ, हेरौँ, परमेश्वर उचाल्नु हुँदैछ भन्ने कुरोलाई हेरौँ, अनि त्यसमा हामी मग्न हौ, हामी शान्त हौ र हामी जानौँ उहाँ परमेश्वर हुनुहुन्छ र उहाँ हाम्रो साथमा पनि हुनुहुन्छ। र त्यसरी भजन सङ्ग्रह भजनकारले भजन सङ्ग्रह 46 पद 11 यसरी अन्त्य गर्नुहुन्छ, सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ, अथवा स्वर्गीय दलका परमेश्वर, विभिन्न तारागण स्वर्गीय दूतहरूमाथि शासन गर्नुहुने परमेश्वर, पृथ्वीमा पनि आफ्नो नाउँ कायम राख्नुहुने, आफै उचालिनुहुने, आफ्नो महिमा प्रकट गर्नुहुने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। याकुबका परमेश्वर, बाइबलका परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, इतिहासका परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। पद 7 यहाँ पद 11 फेरि जस्ताको त्यस्तो दोहोऱ्याइएको छ। किन यसरी दोहोऱ्याएको छ? किनकि प्राय संकष्टको घडीमा समयमा हामी यो सत्यता बिर्सन पुग्छौँ, यो सत्यता कि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। त्यही भएर यो भजन दोहोऱ्याइएको छ, दोहोऱ्याएर गाउनको निम्ति यहाँनिर फेरि पनि दोहोऱ्याएर राखिएको छ। प्रिय, हामीले आफैले आफूलाई याद दिलाउनु पर्छ कि परमेश्वर हामीसँग हुनुहुन्छ, परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ, परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो सधैँ हाजिर रहने सहायता हुनुहुन्छ, परमेश्वर त्यो नदी हुन्छ जसले नै हामीलाई हर्षित तुल्याउनुहुन्छ, परमेश्वर जसले हामीभित्र हुनुहुन्छ उहाँले हामीलाई झिसमिसिमै सहायता गर्नुहुन्छ, परमेश्वरले हामीलाई हाम्रो शत्रुहरू बचाउनुहुन्छ, परमेश्वरले सबै कुरा अन्तत उहाँकै नाउँको खातिर गर्नुहुन्छ, आफ्नै महिमाको खातिर गर्नुहुन्छ। प्रिय संसारमा तपाईँ मेरो जीवनमा एउटै कुराले सरोकार राख्छ कि सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ, कि याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता, हामी स्वीकार गर्दछौँ कि हामी तपाईँका सबै कामहरू जान्न सक्दैनौँ, तर एउटा कुरामा हामी निश्चित हुँदछौँ कि तपाईँले आफ्नो मण्डलीको खातिर काम गरिराख्नु भएको छ, तपाईँले तपाईँका मानिसहरूलाई ख्रिस्टको प्रतिरूपमा, तपाईँको पुत्रको प्रतिरूपमा दैनिक तपाईँले रूपान्तरित गर्नुहुँदैछ। पिता, तपाईँले हाम्रो पवित्रीकरणको काम गर्नुहुँदैछ, तपाईँ त्यसमा लागि पर्नुभएको छ हामी जान्दछौँ। तपाईँ पिता, यस वर्तमान परिस्थितिमा पनि तपाईँको कामतर्फ हाम्रो ध्यानहरू केन्द्रित गर्नको निम्ति हामीलाई सहायता गर्नुहोस् र हामी प्रार्थना गर्छौँ यस समयमा, यस परिस्थितिमा तपाईँ उचालिनु भएको होस्, ख्रिस्ट उचालिनु भएको होस्, किनभने ख्रिस्ट नै जो मारेको थुमा हुनुहुन्छ, उहाँ नै सबै सामर्थ्य, सबै वैभव, सबै शक्ति, महिमा, प्रशंसा, आदर ग्रहण गर्ने योग्यको हुनुहुन्छ। यीशु ख्रीष्टको नाममा आमेन।